مال ضرورت سے زیادہ اور جلدی جلدی نہ اڑاؤ، ضرورت سے زیادہ جلدی اس مال کو نہ اڑاؤ کہ یہ بڑے ہو جائیں گے تو ہم سے لے لیں گے۔ وَمَنْ كَانَ غَنِيًّا فَلْيَسْتَعْفِفْ، جو غنی ہو جسے ضرورت نہ ہو تو وہ یتیم کے مال سے بچتا رہے۔ وَمَنْ كَانَ فَقِيرًا، اور جو محتاج ہو تو فَلْيَأْكُلْ بِالْمَعْرُوفِ، وہ کھا لے دستور کے مطابق مناسب مقدار میں۔ فَإِذَا دَفَعْتُمْ إِلَيْهِمْ أَمْوَالَهُمْ، جب ان یتیموں کو ان کا مال حوالے کرنے لگ جاؤ۔ فَأَشْهِدُوا عَلَيْهِمْ، اس پہ گواہ بنا لو۔ وَكَفَى بِاللَّهِ حَسِيبًا، اور حساب لینے کے لیے اللہ کافی ہے۔ پیچھے یہ بیان چل رہا تھا کہ یتیموں کے مال کا خیال رکھو، اور اگر یتیم چھوٹا بچہ ہو اور اس کے والد کا انتقال ہو گیا ہے، آپ اس یتیم کے سرپرست ہیں، تو اس کو اس کا پیسہ بچپن میں نہ دیا جائے۔ بچپنا ہوتا ہے وہ اس پیسے کو ضائع کر دے گا، اس لیے کہ مال یہ انسان کی زندگی گزارنے کا اللہ نے اس کو سبب بنایا ہے۔ مال سبب ہے زندگی گزارنے کا، اور اپنے ہاتھ سے انسان اس سبب کو ضائع کر رہا ہے، یہ نہ کرے۔ یتیموں کو ان کے مال میں سے کھلاتے رہو اور کپڑے وغیرہ پہناتے رہو۔ یتیم اگر یہ کہیں کہ مجھے میرا مال دے دو، تو ان کو نرمی سے سمجھا دو کہ ابھی آپ چھوٹے ہیں، جب بڑے ہو جائیں گے تو آپ کو آپ کا مال مل جائے گا، اور ان کو آزماؤ۔ جب وہ بالغ ہو جائیں اور دیکھو کہ ان میں ہوشیاری سمجھداری ہے، تو پھر ان کا مال ان کو دے دو۔ لیکن اگر وہ بچے ہیں، چھوٹے ہیں، تو ان کے مال کو جلدی جلدی ہڑپ نہ کرنا کہ وہ تو نہ سمجھ ہیں، ان کا پیسہ آپ کے پاس ہے، آپ اس کو جلدی سے کھا لو۔ ایسا نہ کرو کہ یہ بڑے ہوں گے تو پھر ہم سے حساب مانگیں گے، ان کے بڑے ہونے سے پہلے اس مال کو نہ خرچ کرو۔ اگر تم یتیم کے مال کی دیکھ بھال کر رہے ہو اور تمہیں اللہ نے تمہیں اتنا دیا ہے کہ تمہیں ضرورت نہیں ہے، تو یتیم کے مال میں سے کچھ نہ لینا۔ اور اگر تم ضرورت مند ہو اور تمہارے پاس وقت اور ہے نہیں، یتیم کے جائیداد کی مال کی دیکھ بھال کر رہے ہو، تو خود کمانے کے لیے وقت نہیں ہے، تو بقدر ضرورت اس میں سے لے لیا کرو۔ اور جب ان کے مال، جب وہ بڑے ہو جائیں، ان کو ان کا مال دینا، دیتے وقت اس میں کسی کو گواہ بنا لو، اور اس بات کا خیال رکھو کہ اللہ تم سے حساب لے گا۔ یہ نہ سمجھنا کہ یہ تو یتیم ہے، انہیں کیا پتا، ان کو تو کوئی پتہ نہیں، مگر اللہ تو حساب لینے والا ہے، وہ آپ سے حساب لے گا۔ یہ ان آیات کا خلاصہ ہے۔ ان آیات میں اللہ تعالیٰ نے ہمیں ایک بڑی نصیحت فرمائی ہے کہ مال اللہ کی بڑی نعمت ہے، اور اس نعمت کو ضائع نہ کریں۔ جیسے پانی اللہ کی بڑی نعمت ہے اور ہر انسان کو اس کی ضرورت ہے، صحت ایک بڑی نعمت ہے اللہ کی، تو اسی طرح سے مال اللہ کی نعمت ہے، اس مال کو ضائع نہ کریں۔ لوگ کیا کرتے ہیں کہ اپنا پیسہ اڑا دیا، اور جب پیسہ آیا تو اس کو اڑا دیا، اور جب پیسہ چلا گیا اب محتاج ہیں، فقیر ہیں کہ جی قرضہ چڑھ گیا ہے، ایسا کاروبار شروع کر دیا جس کا کوئی تجربہ نہیں ہے، اب وہ اپنے پیسے ضائع ہی کرنے۔ کوئی بھی آدمی آیا اور اس نے شیخ چلی کے خواب سنائے کہ جی ایسا ہوگا ویسا ہوگا، مجھے پیسے دے دو، وہ بغیر کسی تحقیق کے اس کو پیسے دے دیے، وہ لے کے چلا گیا۔ تو یہ سب اپنے مال کو ضائع کرنا ہے۔ یہ بھی کرتے ہیں بعض لوگ کہ جی اپنے دکان خریدی ہے، انہوں نے دکان میں مال ڈال دیا، ملازم کو رکھ لیا کہ جی ملازم کام کرے گا۔ آج کون سا ملازم ہے جو ایمانداری کے ساتھ، امانت داری کے ساتھ کام کرتا ہے؟ وہ دکان بیچ کے کھا گیا، قبضہ کر لیا اس نے، اب بیچارہ کہہ رہے جی میں تو کسی نے کچھ کر دیا۔ کسی نے کیا کیا، آپ نے خود ہی اپنے پاؤں پہ کلاڑیاں ماری ہیں، آپ نے خیال ہی نہیں رکھا اپنی دکان کا۔ तो आज हमारा हाल ये है कि हम दुनिया में भी दुनिया के काम को भी सही तरीके से नहीं करते। दफ्तर वक्त पे नहीं जाते, जल्दी आ जाते हैं। जो काम का वक्त होता है उसमें हम दफ्तर में भी जाकर के अपने कामों में मशगूल रहते हैं, जो दफ्तर को सही तरीके से चलाने का काम है वो नहीं करते। फिर कहते हैं जी दुकान नहीं चल रही है, दफ्तर में काम नहीं हो रहा है, धंधा तो नहीं। दुनिया में भी इंसान अपने को सही तरीके से लगाए, ठीक तरीके से लगाए। इसकी मिसाल ऐसी है जैसे एक आदमी ये चाहता है कि अल्लाह ताला मुझे औलाद दे दे, तो उसको कोई कहे कि भाई दुआएं मांग रहा है, बुजुर्गों के पास जा रहा है कि जी अल्लाह मुझे औलाद दे दे। भाई आपने शादी की है? नहीं, शादी नहीं करूंगा। अल्लाह देने वाले हैं, औलाद देने वाले अल्लाह हैं, अल्लाह देंगे। तो ये तो पागल है बेचारा। उसका एक सबब है, शादी करें और अल्लाह ने जो निज़ाम बनाया है, फिर उसके बाद कह के अल्लाह अब तू औलाद दे। तो ज़ाहिरी असबाब इंसान सही इख्तियार करे। एक तो अल्लाह ने यह नसीहत की, दूसरी नसीहत अल्लाह ने यह की कि बच्चों को ना समझों को उनका माल न दिया जाए। बच्चे ना समझ होते हैं और माँ बाप उनको माल देते रहते हैं पैसों का। ये पैसा, माँ बाप का पैसा बच्चों को ख़राब करता है। अक्सर बड़े लोगों के बच्चे आपने देखा होगा, कोई किसी को मार रहा है, किसी को गाड़ियाँ मार रहा है, कोई किसी को कत्ल कर रहा है और नशों में मुबतला है, क्योंकि पैसा बाप का है, उड़ा रहा है। बाप को फिक्र नहीं, बेटा पकड़ा गया केस में, अब परेशान है। तो बच्चों पे कंट्रोल बचपन से हो। पैसा तो कभी भी बच्चे के हाथ में ना दिया जाए। पैसा तो छुरी है, वो तो अपना गला काट लेगा बच्चा। नशे की चीज़ें खरीदेगा, ऐसी चीज़ें खरीदेगा जो नामुनासिब है। हाँ, बच्चों को उनकी वो चीज़ दे दें जो उनकी कुव्वत ताकत की सेहत की चीज़ें, ऐसी चीज़ें बच्चे लेंगे और जो सेहत को ख़राब करने वाली, सेहत को ख़राब करने वाली चीज़ें लेंगे, बच्चों को क्या पता। तो ये माँ बाप की जिम्मेदारी है कि बच्चों को ताकत कुव्वत की चीज़ें ला के घर में रखे। टॉफियाँ हैं, चिंगम है, ये जो बिस्किट हैं, जितनी बेकरी के आइटम हैं, ये जो बाहर के खाने हैं, ये सब मुज़िर चीज़ें, उसमें मक्खियाँ बैठ रही हैं, किस तरह पकाया है, क्या किया है। अब उससे सेहतें ख़राब हो जाती हैं, उससे सेहतें ख़राब हो रही है। जी बच्चे की सेहत ही ख़राब है। ख़राब इसलिए कि वो खाने में बच्चे को एहतियात, आजकल बच्चे जो है ना ये कोक सेवन अप बहुत पीते हैं, ये जो बोतल है कोल्ड ड्रिंक ये पीते हैं, और ये मुज़िर चीज़ है। इस कोल्ड ड्रिंक के अंदर कार्बन डाइऑक्साइड है, जो अल्लाह ने उसको निकालने के लिए निकालते हैं, ऑक्सीजन लेते हैं या कार्बन डाइऑक्साइड बाहर खारिज करते हैं। अब वो उसमें डाला हुआ है, लोग मज़ा आता है जी खाना हजम हो गया। हजम क्या है? तो बीमारी है, आप किसी डॉक्टर से जाके पूछ लो तो बीमारी है। अब छोटे छोटे बच्चे हैं, उनको शुगर हो गई, वहां अरबों में आम है। छोटा सा बच्चा होगा वहां, चूंकि गर्मी ज्यादा होती है और आदमी को ठंडा पीने को दिल चाहता है, तो वो कोल्ड ड्रिंक पीते रहते हैं। 9-10 साल के बच्चों को शुगर हो गई, आम बीमारियों में लोग मुबतला हो गए। ये माँ बाप की कोताही है, ना समझी है कि अपने बच्चे को समझाते नहीं। आप इस दी जो मस्जिद से बाहर दुकान है ना सिगरेट की, इसके सामने खड़े हो जाएं एक घंटा, आपको सारे नौजवान मिलेंगे जिनकी उम्रें 10-12-15 साल से लेकर 25 साल तक है, सब सिगरेट पिएंगे। कोई पता नहीं माँ बाप को कि बच्चे क्या कर रहे हैं, कोई फिक्र नहीं। ये सारा जुर्म माँ बाप का है, मुजरिम है माँ बाप। अल्लाह के यहाँ अल्लाह ने उनको औलाद दी है, उस औलाद की फिक्र करनी चाहिए। औलाद की फिक्र कौन करेगा? कोई आसमान से फरिश्ते तो नहीं आएंगे हमारे बच्चों को ठीक करने के लिए? हम नहीं करना है। हमें कोई फिक्र नहीं कि हमारे बच्चे क्या खा रहे हैं, कहाँ जा रहे हैं, किसके साथ उठ रहे हैं, बैठ रहे हैं, तो तरबियत कहाँ से हम कर रहे हैं? हमें तो इसकी फिक्र ही नहीं है। ये अल्लाह को हमने जवाब देना होगा। जितने भी हमारे बच्चे बिगड़े हैं ना, इस बिगाड़ में हमारा हिस्सा है, उस बिगाड़ में हमारा। बच्चों को अपने साथ रखें, मानूस करें, अपने साथ माहौलों में लेके जाएं। जब हम नहीं रखेंगे उनको तो दूसरों ले जाएं। तो अल्लाह ने फरमाया कि पागल हों, बेवकूफ़ हों, छोटे हों, ना समझ हों, औरतों को भी इतनी समझ नहीं होती है। अल्लाह ने ताला ने उनको اللہ کے نبی نے فرمایا کہ وہ ناقص عقل ہے، عقل ان کی کم ہوتی ہے. اب ان سے بھی ان کو پیسے دے دیے، وہ سارے خرچ کر دیں گے. تو اللہ پاک نے اس سے منع فرمایا، ایک بات تو یہ فرمائی. دوسری بات اللہ نے یہ فرمائی کہ یتیم کے مال کی حفاظت کرے، کسی کے مال کو ضائع نہ کرے، اس کے مال کی حفاظت کرے، خیال رکھے. دیکھیں اگر آج اپنی دکان ہوتی ہے نا، اپنی فیکٹری، تو بجلی چلی جائے نا تو آدمی کو جو ہے نا سر میں درد ہو جاتا ہے، وہ پریشان ہوتا ہے، ٹینشن ہوتی ہے، بجلی چلی گئی کارخانہ کیسے چلے گا. اور ملازم وہ خوش ہوتا ہے، اچھا ہوا بجلی چلی گئی، تھوڑی دیر کے لیے ریسٹ کر لیں گے. جب اس کا جذبہ یہ ہوگا تو برکت کہاں سے آئے گی؟ آپ بتائیں کہاں سے برکت آئے گی؟ برکت کے بالکل کہاں سے آئے گی، برکت کس راستے سے آئے گی؟ جب جذبہ ہی اندر یہ ہے، افسر دیکھ رہا ہوگا اور مالک دیکھ رہا ہوگا تو کام کر رہا ہے، اور جہاں مالک چلا گیا موبائل میں لگا ہوا ہے، موبائل میں لگا ہوا ہے. وہ مالک نے نکال دیا پھر کہتے ہیں جی پتہ نہیں کسی نے کچھ کر دیا میرے اوپر، جیسے ہم نے تو کچھ بھی نہیں کیا. یہ ایک عام وبا پھیلی ہوئی ہے کہ جی کسی نے ہمارے اوپر کچھ کیا ہے، ملازمت ہماری چھوٹ گئی. تو ملازمت میں آپ کیا کرتے تھے؟ آپ اگر لائق ہوتے، اہل ہوتے اور مالک کو کما کے دیتے تو وہ پاگل ہے مالک جو آپ کو نکالے، تو آپ کام ہی صحیح نہیں کر رہے. تو دوسرے کے مال کا خیال نہیں کرتے، دوسرے کی چیز کا خیال نہیں کرتے. مسلمان یعنی جو اپنی چیز ہے اس کو اپنا سمجھتے ہیں اور دوسروں کی چیز کا کوئی خیال نہیں کرتے. یہ نہ کریں، اللہ کو سامنے رکھ کر زندگی گزارے کہ میں نے اللہ کو جواب دینا ہے، اللہ مجھ سے حساب لیں گے، اللہ پاک مجھ سے پوچھیں گے. اس لیے اللہ کے نبی نے فرمایا کہ جو شخص اللہ کا بھی حق ادا کرے اور اپنے مالک کا بھی حق ادا کرے، مالک کے کام میں ڈنڈی نہ مارے، مالک کے کام میں ڈنڈی نہ مارے، تو اللہ کے نبی نے فرمایا اس کو اللہ دوہرا اجر دیں گے. اللہ کے نبی نے فرمایا کہ جب مزدور اجرت لینے آئے، تنخواہ لینے آئے، تو اس کو اس کی مزدوری پسینہ خشک ہونے سے پہلے دے دو. اس میں دونوں کو سمجھایا ہے. مزدور کو یہ کہا کہ اتنی محنت کرو کہ تمہارا پسینہ بہ جائے، جان نہیں چھڑاؤ. اسکولوں میں آپ چلے جائیں تو اسکول میں جو ہے نا وہ بچے کو ٹیوشن پڑھانی پڑتی ہے. کیوں ٹیوشن؟ ٹیچر محنت نہیں کرتے، سرکاری اسکول میں محنت نہیں کرتے. سرکاری اسپتال میں چلے جاؤ تو آپ کا علاج ہی نہیں ہوگا، وہاں کوئی علاج دیکھ بھال کرنے والا ہی نہیں ہے. اب یہ ساری چیزیں یہ اللہ کا خوف نہ ہونے کی وجہ سے ایسا ہے. تو آپ علیہ السلام نے فرمایا کہ جو ملازم ہے وہ اپنا پسینہ بہائے، اپنی روزی حلال کرے. وہ جو دھوکہ دے رہا ہے، جھوٹ بول رہا ہے، مالک کے سامنے ٹھیک کام نہیں کر رہا، اور اب لوگ کیا کرتے کہ دوسروں کے ملازمین کو توڑتے ہیں. وہ تنخواہ دے رہا ہے 10,000، تو یہ کام والا آدمی کہتے میرے پاس آ جاؤ میں 12,000 دوں گا. یہ گناہ ہے، اللہ کے رسول نے اس کو منع فرمایا. ایک آدمی نے کسی سے بات کی کہ یہ مکان مجھے دے دو، انہوں نے کہا ٹھیک ہے آپ سے سودا ہو گیا 50,000 کا. دوسرا گیا اس نے کہا مجھے 55 کا دے دو، تو اس نے کہا نہیں بھائی میں نہیں دیتا، میں تو اس کو دوں گا. تو یہ گناہ ہے، دونوں گناہگار ہوں گے، خریدنے والا بھی بیچنے والا. تو اس نے ایک مسلمان بھائی سے وعدہ کر لیا ہے، اب اس میں جھوٹ بول رہا ہے، دھوکہ دے رہا ہے، یہ عام ہے. دوسرے مسلمان کے جو دیکھا کہ جو آدمی دوسری کمپنی میں اچھا کام کر رہا ہے اس کو وہاں سے توڑ دیا، اپنے پاس لے کر آیا، اب اللہ تعالیٰ نے اس کا نقصان کر دیا، مشین خراب ہو گئی. اب کہتے ہیں جی پتہ نہیں کیا ہوا، تو آپ نے جو اس کا نقصان پہنچایا تھا اللہ نے اس کا بدلہ آپ سے لے لیا. ہمارے سارے کام الٹے سیدھے ہیں میرے محترم بھائیو، جس کی وجہ سے پریشان ہیں. اور مالک سے کیا کہا کہ اس کا پسینہ خوش ہونے سے پہلے اس کی اجرت دے دو. اب تنخواہ ہمارے یہاں تنخواہیں 10 تاریخ کو دی جاتی ہیں، بھائی 30 تاریخ کو اس نے ملازمت مہینہ پورا ہو گیا، پہلی تاریخ کو دے دیں تنخواہ. جان بوجھ کے تنخواہیں دیر سے دیں گے، ہم دیر سے دیں گے. पेमेंट किसी से हमने वादा किया था कि हम आपको 10 तारीख को देंगे, अब हैं हमारे पास पैसे, कहते नहीं जरा लेट करके देना जानबूझ के। तो दूसरे मुसलमान के हक का एहसास नहीं है, ये वो गुनाह है जो आज आम है हमारे यहां, जिसकी वजह से रोजियों में बरकत खत्म हो गई। धोखा न दे किसी को, किसी मुसलमान को अजियत न पहुंचाए, तकलीफ न पहुंचाए, जो जिसका हक है उसको दे दे, उसका हक पूरा का पूरा उसको दे दे, उसका ख्याल रखे। ये अल्लाह पाक ने समझाया है। तो फरमाया कि और ये अगली बात ये बताई कि अगर एक आदमी यतीम के माल की देखभाल कर रहा है, और बेहतर तो यह है कि ये शख्स उस यतीम के माल में से कुछ ना ले, अल्लाह की रजा के लिए उसके माल की हिफाजत करें, और अगर ये जरूरतमंद हो, इसको जरूरत है कि ये कहीं और जा भी नहीं सकता, यतीम की जायदाद की हिफाजत कर रहे हैं, तो बकदर जरूरत जैसे एक आदमी एक आम मुलाजिम की जो तनख्वाह होती है वो ले ले। इससे अल्लाह के नबी ने यह समझा, अल्लाह पाक ने यह बताया कि जो इज्तिमाई चीजें होती हैं, इज्तिमाई चीजें, उसका आदमी ख्याल नहीं करता। मिसाल आपको हम देते हैं, दावत में चले जाएं आप खाने के लिए, जब आप खाने के लिए जाएंगे तो पहली मर्तबा लोग जाके इतना खाना भरेंगे वो खाना खा ही नहीं सकते, सारा खाना जाया हो जाएगा, और जो आदमी देर से पहुंचा उसको वो चीज ही नहीं मिलेगी, बाद में वो सबकी प्लेटों में वो चीज बची हुई होगी और उसको नहीं मिलेगी, तो ये गुनाह है। वो जो खाना है ना वो सबका हक बराबर है। आपने प्लेट उठाई और डोंगे में से जो अच्छी अच्छी बोटियां थी वो अपने लिए निकाल ली, नरम बोटियां, अच्छी बोटियां, और बाकी हड्डियों वाली बोटियां वो दूसरे के लिए छोड़ दी, ये गुनाह है। जो उस प्लेट डोंगे में आया ना, वो जितने भी लोग आपके साथ दस्तरखान में बैठे हैं सबका बराबर हक है। आप दूसरों को अच्छा दें, खुद चाहे आपको ना मिले, वो प्लेट आएगी ना तो फौरन जल्दी से जो है ना उससे अच्छी अच्छी बोटियां खुद निकाल दें, और दूसरा जब देख रहा है तो उसमें कोई बोटी ही नहीं, ये गुनाह है। ये उस मुसलमान का हक मार रहे हैं आप। इज्तिमाई चीजों में हम इसका ख्याल नहीं करते। अब हमारा साथी जो है वो कहीं गया हुआ है, हमने खाना लगा लिया, अब हमने सारा खाना खत्म कर लिया, वो बेचारा आया तो उसको खाना ही नहीं मिला, तो हमें चाहिए था कि पहले से उसके लिए खाना निकाल के अलग करके रखें ताकि जब वो आए तो उसको तकलीफ ना हो। इज्तिमाई चीजों में आज बिल्कुल सरकारी माल है, कौन ख्याल रखता है? अपनी अपनी गाड़ी हो ना, उसको कितना ख्याल रखेंगे, सर्विस भी करेंगे, ट्यूनिंग भी करेंगे, और दफ्तर की गाड़ी जो होगी वो सरकारी माल है, कौन पूछने वाला? सरकारी गाड़ी, उसकी कोई हिफाजत नहीं, वो सरकारी गाड़ी है, सरकारी चीज है। तो मेरे मोहतरम भाइयों, ये एक जुमला अल्लाह ने आखिर में बढ़ाया, वकफा बिल्लाह हसीबा, अल्लाह तुमसे हिसाब लेंगे। जब ये खौफ जिसमें होगा ना वो सही चलेगा, वो अपने मुलाजिम के साथ भी सही चलेगा। अल्लाह के नबी दुनिया से जा रहे हैं और आपकी जबान पर क्या है? नमाज का ख्याल रखना और अपने मुलाजिमीन के साथ अच्छा सलूक करना, यह आपकी आखिरी वसीयत है। और हम सबसे ज्यादा अपने मुलाजिमीन को तंग करते हैं, बद अखलाकी करते हैं, काम लेना और चीज है, नरमी के साथ भी काम लिया जा सकता है, मोहब्बत के साथ भी, अच्छे अखलाक के साथ। तो एक जुमला अल्लाह ने बढ़ा दिया कि अगर ये खौफ होगा कि अल्लाह मुझसे हिसाब लेंगे तो कभी भी आपकी तरफ से कोई ज्यादती नहीं होगी। अल्लाह का खौफ, अल्लाह का डर, मैंने अल्लाह को जवाब देना है। जिसे ये खौफ होगा वो अपनी औलाद की तरबियत करेगा, वो अपनी औलाद का ख्याल रखेगा, वो अपने छोटों को समझाएगा। हम समझाते हैं लठ मारकर, उसको डंडे मार के समझाते हैं, और डंडे मार के आप किसी को नहीं समझा सकते। हमें कोई डंडे मार के समझाए तो हम समझते हैं, हम तो उल्टा और गुस्सा हो जाते हैं, वो बच्चे वो और जिद्दी हम बना देते हैं, वो और मुकाबले पर आते हैं। उसको नरमी से, मोहब्बत से, प्यार से समझाना भी है उसको, और छोड़ना भी नहीं है, छोड़ना भी नहीं, समझाना भी है, प्यार से समझाना है, मोहब्बत से समझाना। तो अल्लाह पाक हमारी तरबियत फरमाए। कुरान ऐसी जामे किताब है, ये जिंदगी के हर शोबे को, हर चीज को बयान करती है। अल्लाह हम सबको कुरान पाक से मोहब्बत अता फरमाए, और अल्लाह हमें अपना खौफ और डर नसीब फरमाए। اللهم لك الحمد كما أنت أهله وصلي على محمد كما أنت أهله وفعل بنا ما أنت أهله فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صلي على سيدنا محمد وبارك وسلم. اللهم صلي على سيدنا محمد وبارك وسلم عليه. یا اللہ ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں کو معاف فرما، ہمارے بڑے گناہ اور قصور ہیں، بے شمار گناہ ہیں اللہ، ہر جگہ ہم نے گناہ کیا، ہمیں معاف فرما. اے اللہ ہم نے تیرے حق کو بھی ضائع کیا اور تیرے بندوں کے حق کو بھی ضائع کیا، اے اللہ ہمیں معاف فرما دے، ہمیں صحیح صحیح چلنے والا بنا دے، صراط مستقیم پہ اللہ چلنے والا بنا دے، ہمیں ہدایت دے دے اور لوگوں کی ہدایت کا ذریعہ بنا دے. اے اللہ ہم نے جن کا دل دکھایا ہے، اے اللہ تو ان کے دل میں ڈال دے کہ وہ ہمیں معاف فرما دیں. اگر وہ دنیا سے چلے گئے تو ان کی مغفرت فرما، درجات بلند فرما، والدین کو ستایا، اپنے رشتہ داروں کو ستایا، اے اللہ ہمیں معاف فرما، ان کے درجات کو بلند فرما. اے اللہ ہم جتنے بھی لوگ ایسے ہیں جن کے ہم نے حقوق ضائع کیے ہیں، تو ان کو اپنے خزانوں سے خوب عطا فرما کہ وہ ہمیں معاف فرما دیں. ہمارے ذمے کسی کا حق نہ ہو، جب ہم دنیا سے جائیں تو ہمارے ذمے کسی کا حق نہ ہو، تو ہم سے راضی ہو اور خوش ہو. اے اللہ ہمارے اندر اپنا خوف اور ڈر پیدا فرما، ہمارے بچوں کی تربیت فرما، ہماری اولاد کو نیک بنا، صالح بنا، اللہ والا بنا، متقی بنا، مسجد والا بنا، قرآن اور حدیث والا بنا. اے اللہ ہمارے نوجوانوں کو ہدایت عطا فرما، ہمارے بچوں کو ہدایت عطا فرما، ہماری بچیوں کو ہدایت عطا فرما، بیرا روی سے اور گناہوں سے، گناہوں کے ماحول سے، برائیوں سے، برے دوستوں سے ان کی حفاظت فرما. یا اللہ جو خیریں آپ علیہ السلام نے مانگی ہیں وہ سب ہمیں عطا فرما، اور جن شرور سے پناہ مانگی ان سے ہمیں پناہ عطا فرما. اس قرآن کی برکت سے یا اللہ ہمیں اپنا تعلق عطا فرما. اے اللہ اس کی برکت سے ہمارے دنیا کے کام بھی بنا دے اور آخرت کے کام بھی بنا دے. صلی اللہ تعالیٰ علیہ خیر خلق محمد وعلیٰ علیہ وسلم.